نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير الحياء من الإيمان. یہ ہے ہمارا آج کا ٹاپک اور آج ہمارا یہ لیکچر پی کے ٹرپ 22-23 کا ایک لیکچر ہے. جو لوگ ہمارے ساتھ اس سیریز میں ہیں وہ جانتے ہیں کہ ہم اس میں قرآن کا مطلوب انسان, یہ بک بھی اتفاق سے میرے ساتھ رکھی ہوئی ہے, اس ٹاپک کو فوکس کر رہے ہیں. تھوڑا سا آپ کو انٹروڈکشن دے دوں تاکہ اگر آپ میں سے کسی نے پچھلے لیکچرز چھوڑے ہیں نہیں سن سکے تو آپ سن لیں. اور ہم ہر لیکچر کے اندر سے جو ایک بنیادی چیز لیتے ہیں, جو شاید اب میں تو بول بول کے یا میرے ساتھ جو روز سن رہے ہیں وہ بھی تھک گئے ہوں گے, لیکن آپ سب کو پھر ایک بار شعور دلانے کے لیے قرآن کا مطلوب انسان یہ کیا ہوتا ہے. ہم نے تو ہمیشہ یہ سنا ہے کہ لوگ کیا چاہتے ہیں, لوگوں کا مطلوب انسان, سسرال کا مطلوب انسان, سوسائٹی, بچے کیسا چاہتے ہیں, میاں کیا چاہتے ہیں, خاندان ہمیں کیسا دیکھنا چاہتا ہے. حقیقت یہ ہے کہ سبھی ہمیں اپنی پسند کا دیکھنا چاہتے ہیں, لیکن ہم کوشش کرتے ہیں کہ قرآن کے مزاج کو سمجھیں. اور آج کا ٹاپک اس سیریز کے اندر کیسے آئے گا, حیا. جسم میں روح ہوتی ہے نا, آپ اور میں جو یہاں اس وقت بیٹھے ہیں ہم میں سے ہر ایک کو اپنے ایک دوسرے کے ظاہری وجود کا کچھ حصہ دکھ رہا ہے نا. کسی حد تک ہم ایک دوسرے کا قد کاٹ دیکھ سکتے ہیں, شکل و صورت دیکھ سکتے ہیں. بالکل سمجھ لیجئے کہ جس طرح ہمارے اس وجود کے دو حصے ہیں, ایک جو ہمیں نظر آتا ہے اور دوسرا جو ہمیں نظر نہیں آتا, ایک کو جسم کہتے ہیں ایک کو روح کہتے ہیں, بالکل اسی طرح سے ہمارے ہر کام ہر عمل کے بھی دو حصے ہوتے ہیں. حیا انسان کے ہی روح کی غذا ہے. اگر آپ حیا کے لفظ کو دیکھیں نا, اگر آپ کے ذہنوں میں تصور آتا ہے حیا حی, اللہ سبحانہ تعالیٰ کا نام الحی. کیا قرآن میں اللہ تعالیٰ فرماتے ہیں الحی القیوم. ذرا سا اس انالیسس کو ذہن میں لائیے, یعنی حیا لفظ کا مادہ اس کا روٹ وہی ہے جو حیات کا ہے. تو زندگی حیا سے ہے, بے حیا مردہ ہے. ہر انسان کے گھر کے باہر کچھ پروٹیکشن کی چیزیں ہوتی ہیں. ہم جس معاشرے میں, الحمدللہ باہر ہمارا ایک مین گیٹ ہوتا ہے, چار دیواری ہوتی ہے, پھر جب کوئی اس کو کھول دیتا ہے تو پھر باہر کچھ حصہ کھلا ہوتا ہے جس کو ہم پورچ کہہ لیتے ہیں. پھر اس کے بعد ہمارے گھر کا مین ڈور ہوتا ہے, اس مین ڈور کو کھلواتے ہیں. پھر اس کے بعد ہم جب اندر پیسیج میں آ جاتے ہیں نا, تو اس کے بعد پھر آپ کہہ سکتے ہیں کہ ہر کمرے کا دروازہ ہوتا ہے. ذرا سا تصور کی نگاہ سے سوچئے تو صحیح کہ کسی کے گھر کا مین ڈور بھی کھلا, پھر اندر آ گیا, گیٹ کھلا یعنی, پھر اس کے بعد مین ڈور بھی کھل گیا, اس کے بعد جو آپ کے گھر کے اندر آ گیا, کیا آپ اس کو گھر کے کمروں سے جانے سے روک سکتے ہیں, گھر کی الماریاں کھولنے سے روک سکتے ہیں؟ نہیں روک سکتے. اب آپ کی الماریاں بھی ہیں, کمرے بھی ہیں, لاؤنج بھی ہے, پھر سب کچھ ہے, آپ ان سب سے لوگوں کو روکنا چاہتے ہیں تو کیا کریں گے؟ اتنے تالے لگائیں گے, اتنے دروازے بند کریں گے؟ نہیں, آپ ایک کام کریں گے, باہر کا مین ڈور بند کر دیں. بہت ہی کوئی ہمت والا ہوگا جو مین ڈور کو یا اس کے اوپر سے پھلانگ کے آئے گا. اس تصور کو, اس انالیسس کو, اس مثال کو ذہن میں رکھیے گا, حیا وہ ایک دروازہ ہے کہ جس کو بند کر دیا جائے تو کوئی فتنہ, کوئی خرابی ہمارے گھروں میں, ہمارے دلوں میں, ہماری زندگیوں میں داخل نہیں ہو سکتی. اور نبی صلی اللہ علیہ وسلم کی وہ خوبصورت سی بات کہ حیا ہمیشہ خیر لاتی ہے. حیا جب آ جاتی ہے نا تو چیز خوبصورت ہو جاتی ہے. مردہ جسم اور ایک زندہ جسم میں فرق کیا ہے؟ روح کا فرق ہے نا. جب روح نکل جاتی ہے تو اس کو ڈمپ کرنے میں لوگ جلدی کرتے ہیں, کہتے ہیں جلدی سے جاؤ اس کو دفن کر دو. حقیقت یہ ہے کہ ہم جس دین کے الحمدللہ رکھنے والے ہیں, یہ بڑا مہذب دین ہے، یہ بہت ہی پیارا دین ہے. حضرت آدم اور حوا کو اللہ تعالیٰ نے جنت میں بسایا تو ان کو جنتی لباس عطا کر دیا. ابلیس نے کسی بھی دھوکے میں لال کر ایک دھوکہ دیا کہ یہ درخت کا پھل چکھ لو، اس سے تم بادشاہ بن جاؤ گے، ہمیشہ کی زندگی مل جائے گی، فرشتے بن جاؤ گے. باتوں میں آ گئے اور درخت کا پھل چکھ لیا. قصہ سب نے سنا ہوا، دہرانے کی ضرورت بھی کوئی نہیں ہے. جوں ہی حرام کا ایک لقمہ، جس کو آپ شجر ممنوع سے اترا ہوا کوئی پھل یا کوئی چیز کہہ رہے تھے، جسم میں جانے کی دیر تھی، سب سے پہلا اس کا اثر کیا ہوا؟ شاہی لباس اتر گیا. علماء کرام کہتے ہیں شیطان نے، یا ابلیس کہہ لیجئے، چلیے ابلیس نے پہلا وار انسان پہ جو کیا وہ اس کی حیا پہ کیا. نماز پڑھنے سے نہیں روکا آدم کو، سجدے کرنے سے نہیں روکا، اور باقی چیزوں سے بھی نہیں روکا، اس نے نیوڈ کیا. اس پہ بہت لمبی بات ہے جس کی اس وقت ضرورت نہیں محسوس کر رہی، لیکن یہ جو آدم اور ابلیس کی کہانی ہے نا، اس میں دو رویے ہیں، ایک کو ابلیسیت کہتے ہیں اور ایک کو آدمیت کہتے ہیں. ابلیسی رویہ کیا تھا کہ ایک دفعہ آدم کے تن سے لباس اتروا دوں، باقی کام خود بخود آسان ہو جائیں گے. اور کھلایا اس نے لقمہ تھا، لیکن اس کو اس لقمے سے زیادہ اس چیز کی فکر تھی کہ جس کے اندر آ کر آدم علیہ السلام بے لباس ہوتے. آپ دیکھیے کہ بے لباس بندہ نماز نہیں پڑھ سکتا، بے لباس بندہ ذکر بھی نہیں کر سکتا زبان سے خاص طور پہ، بے لباس بندہ عبادت کا کوئی ایسا عمل نہیں کر پاتا. پھر گناہ کرتے ہوئے دیکھیے، عموماً قرآن کہتا ہے نا کہ اللہ آپ کو ظاہری اور باطنی دونوں طرح کے گناہوں سے روکتا ہے. آپ دیکھیے کہ اکثر گناہوں کے لیے نیوڈ ہونا پڑتا ہے، یا پہلے بندہ نیوڈ ہو جاتا ہے یا بعد میں نیوڈ ہو جاتا ہے. شیطان نے انسان کو حیا سے الگ کر کے حیات سے الگ کرنا چاہا، جس کو آپ کہتے ہیں کہ دل مرد دل نہیں، اسے زندہ کر دوبارہ. تو حیا سے خالی دل زندہ دل نہیں ہے، یہ مردہ دل ہے. اور افسوس کے ساتھ کہنا پڑتا ہے کہ آج کے اس مسلمان باپ، مسلمان بھائی، بیٹے اور شوہر، جس کا نام دو نبیوں کے ناموں سے ملا ہوا ہو سکتا ہے، محمد ابراہیم، محمد ادریس، محمد اسماعیل، دو دو نبیوں کے نام جوڑ جوڑ کر ہم نے نام رکھے ہوئے ہیں، لیکن کیا وجہ ہے کہ آج باپ کی نظروں میں بیٹی کے لیے یا تو وہ حیا ہے نہیں، یا وہ اس بیٹی کے ساتھ اس طریقے سے تعلق محسوس کرتا ہے کہ جو ایک باپ کا آج سے 20 سال پہلے تو نہیں تھا. میں پورے یقین اور شعور سے کہہ سکتی ہوں، آج 2023 ہے، 2023 ہے، آپ چلے 23 سال پیچھے لے جاؤں یا 20 سال بھی لے جاؤں نا، 20th century کے شروع میں آپ سب اپنی گواہی دے سکتے ہیں، نیتیں بری کسی کی بھی نہیں ہوتی، لیکن وہ جو ناخوب تھا کہ وہی خوب ہوا، کہ غلامی میں بدل جاتا ہے قوموں کا ضمیر. آج کی بیٹی، آپ اپنی بیٹیوں کو تصور میں لے آئیں، جس کپڑے میں، جس حال خلیے میں اپنے باپ کے سامنے آتی ہے، میں غیروں کی بات ہی نہیں کر رہی، محرمات، اور دیکھیں تین طرح کے محرمات اور غیر محرمات کے تذکروں سے اللہ نے سورۃ الاعراف، سورۃ نور اور سورۃ الاحزاب بھری ہوئی ہے. سورۃ الاعراف میں عورتوں میں کیا پہن سکتی ہے؟ زینہ، ریش، خوبصورتی، بیوٹیفائی کر لے. تھوڑا سا آگے بڑھیں سورۃ نور میں، سورۃ نور میں گھر کے غیر محرم، دیور، جیٹھ، نندوئی، نندوں کے بیٹے، دیوروں کے بیٹے، کزنز، ان کے سامنے ایک عورت کیسے، یعنی گھر کے اندر رہتے ہوئے ایک عورت کیا پہنے اوڑے، اور آف کورس مرد بھی. اور سورۃ الاحزاب میں یدنین علیہن من جلابیبہن، بڑی وہ اوڑھنیاں، وہ چادریں جو ایک عورت باہر کے مردوں سے بھی اپنے آپ کو چھپائے گی. یہ وہ موضوع ہے جس پہ آج تک کبھی اختلاف رائے نہیں ہوا. آج امت مسلمہ میں بہت سارے فرقے بن گئے، نماز میں اختلاف، ہاتھ باندھنے میں اختلاف، سجدہ کرنے کے طریقے میں اختلاف، آج بھی عورتوں کی طلاق کے طریقوں میں اختلاف، بڑی بڑی امت اختلافات سے، لیکن پردہ، حیا، مسلم کوٹ، ویمن ڈریس کوٹ، مینس کوٹ، اس میں آج تک وہ اختلاف نہیں ہوا جس کو آج کے دور میں آپ مینشن کر سکیں. ہاں ایک اختلافی مسئلہ تفسیری حدوں میں ہے، چہرے کا پردہ ہے کہ نہیں، لیکن پھر بھی اس میں کوئی اختلاف نہیں کہ چہرے کا پردہ نہ کرنے والی عورت اپنے چہرے پہ ایک ہلکا سا رنگ یا ایک ہلکا سا حسن کو بڑھانے والا کوئی ایسا مادہ استعمال کر لے. یعنی جو لوگ کہتے ہیں کہ چہرے کا پردہ نہیں کر سکتے، کوئی بات نہیں نہ کریں، وہ بھی ساتھ یہ کہتے ہیں شرط ایک ہے کہ چہرے پہ کوئی رنگ، کوئی کریم، کوئی خوشبو، کوئی چیز نہ لگے، یعنی کوئی میک اپ نہ ہو. یعنی یہ اتنا متفق علیہ مسئلہ ہے. اب صرف 20 years اگو بیک پہ جائیے، اس وقت ہو سکتا ہے کہ آپ میں سے بہت ساری سسٹر جو اس وقت میرے پاس دکھ رہی ہیں وہ بالکل نیولی ویڈ تھیں. آپ میں سے اکثر کی شادی 20 سال پہلے ہوئی ہوگی. 25 سال پیچھے چلے جائیے، 30 سال پیچھے چلے جائیے، اور اگر میں آپ کو 40-45 پہ لے جاؤں، آپ کا بچپن سوال کیجئے. آج کی بیٹی، اب وہ بیٹی کو پھر میں شروع کروں گی 1 سال سے لے کر 20 سال تک کی، تو کم از کم بیٹی جس حلیے اور کپڑوں میں آج کی بیٹی اپنے باپ، بھائی اور گھر کے دوسرے مرد اور عورتوں، بلکہ ایون عورتوں کے بیچ میں آتی ہے، پہلے آتی تھی، آپ مجھے بتائیے. یعنی وہ کپڑے جو کمرے کے اندر ایک عورت اپنے شوہر کے سامنے بھی اگر پہنتی ہو تو اس کو بھی چھپا کے رکھا جاتا تھا. یہ نائٹیز ہیں، یہ نائٹ ڈریسز ہیں، یہ ٹراؤزر ڈریسز ہیں. وہ کپڑے آج ایک بچی عام طور پہ پہنتے دکھتی ہے. چھوٹی سی بچی، 1-1.5 سال کی بچی، پہلے بھی دور میں اس کو لیگنگز پہناتے تھے. بچیوں کو چپکی ہوئی پاؤں کے ساتھ ہی ساکس ہوتی تھی اور اس کا ایک قسم کا لانگ ٹراؤزر کیا تھا جی، اس کو لیگنگ کہتے ہیں. پہلے بھی دور میں بچیوں کو سلیو لیس فراک پہناتے تھے، لیکن وہ صرف اور صرف اس وقت تک جب تک وہ بس ایک لپٹی ہوئی چیزوں میں ہے. جو ہی بچی چلنے پھرنے کے قابل ہو جائے، مہذب اور باحیا گھرانوں میں بچیوں کے کپڑوں پہ نظر رکھی جاتی تھی. ٹانگیں ننگی ہوں، سوال ہی نہیں پیدا ہوتا. ٹراؤزر، کھلے کپڑے، پینٹ پہنانا بچی کو ہمارے کلچر میں معروف نہیں تھا. میں نے کسی کے گھر میں میڈ کو دیکھا، پہلے تو مجھے لگا ہی نہ کہ یہ میڈ ہے بیچاری. جب مجھے پتا چلا کہ یہ میڈ ہے، کین یو بیلیو، میڈ بچی نے جین پہنی ہوئی ہے اور چھوٹی چھوٹی شرٹ ہے. میں نے گھر والی جو بھی سسٹر تھی، میں نے ان سے پوچھا کہ یہ بچی کام کرتی ہے؟ انہوں نے کہا جی. تو یہ کپڑے کہاں سے آئے ہیں؟ بھی سیدھی سی بات ہے، جو ہماری بچیوں نے پہنے وہی تو اپنے ماسیوں کی بچیوں کو دیے. ہم نے ان کی بھی حیا ختم کر دی. لڑکوں والے کپڑے ہماری ماسیوں نے پہنے ہوتے، بچیوں نے ٹراؤزرس، ٹائٹس، جو نہ خوب تھا وہی خوب ہوا کہ غلامی میں بدل جاتا ہے قوموں کا ضمیر. آج ہمارے ہاں حیا کا ٹاپک بہت ہی زیادہ اوور لک ہو گیا. کسی جگہ ایک نام پہ، کسی جگہ دوسرے نام پہ. ہم جب باہر کی دنیا میں جاتے ہیں، جیسے آج سے 20-21 سال ہو گئے ہوں گے شاید، جب میں امریکہ گئی فرسٹ ٹائم، مجھے اچھی طرح آج بھی اپنی فیملی کی وہ سسٹر یاد ہے کہ جنہوں نے در پردہ مجھے ایک میسج دیا تھا کہ آپ اپنے سوٹ کیس میں کوئی 1-2 ٹراؤزر، اس وقت تو پینٹ ہی کہتے تھے، پینٹیں لے جائیں، کیونکہ وہاں سب پہنتے ہیں، وہاں پہننی پڑتی ہیں. تو مجھے ان کا وہ جملہ آج تک نہیں بھولا. اسی سے دیکھ لیجئے کہ مجھے کتنا برا لگا تھا. یعنی لوگ یہ سوچتے تھے کہ اگر آپ کو امریکہ میں جانا ہے یا یورپ میں جانا ہے تو آپ کو پینٹس پہننی پڑیں گی. اب آپ کو امریکہ، کینیڈا جانے کی ضرورت ہے پینٹ پہننے کے لیے؟ ذرا سا جھانکیے تو صحیح نا. آج میری اس بات کو سننے کے بعد، گھر جانے کے بعد، اپنے سمیت اپنی بیٹیاں، پھر بچیاں گھر کی، بہویں، اور پھر اس کے بعد میں تو دعوت دوں گی میڈس کے بھی، کپڑے دیکھیے. اب لباس ایک ایسی چیز ہے کہ جو سب سے پہلے دوسروں کو ہمارا دکھتا ہے. اللہ نے اچھے کپڑوں سے منع نہیں کیا. رنگ لگا لو، اکتی لگا لو، سلمے لگا لو، دبکے لگا لو، منع نہیں کیا. لیکن جس چیز سے منع کیا وہ دو چیزیں ہیں. لباس کے اندر دو شرائط رکھ دی اللہ نے. ایک کیا ہے؟ वह साफ ना हो और दूसरा शफाफ ना हो। वसाफ वसफ से वाओ स्वाद फा, वसफ बयान करने वाला, और शफाफ कहते हैं सी थ्रू को, पतला। अब इनकी इम्प्लीमेंटेशन हम कैसे कर सकते हैं? मसलन आप देखिए कि एक घोड़े को जहन में लाइए, ज़ेबरे को ले आते हैं चले, सबको आसान लगेगा। ज़ेबरा के ऊपर आपको तो लाइनें लगी होती हैं, हमें सब ज़ेबराज एक जैसे लगते हैं, हालांकि आपको पता है हर ज़ेबरा की जो लाइनें हैं ना वो दूसरे से फ़र्क होती हैं, और जो ज़ेबरा मॉम है ना वो अपने बच्चे को और बच्चा अपनी मॉम को उन स्ट्रिप्स के साथ पहचानता है। अब अल्लाह सुबहान तआला ने जानवरों के ऊपर एक ऐसी खूबसूरत खाल बना दी, मुस्तकिल फिट, जैसे आप अपने सोफों पे कोशिश करवा देते हैं कि ये कवर आपके ऊपर चढ़ गया, बस अब ये उतरना भी नहीं धोना भी नहीं, जैसे ही रहेगा, ठीक है। इसी तरह से आप देखिए कि कुछ को अल्लाह ताला ने फर पहना दी, कुछ घोड़ों के ऊपर खाकी रंग चढ़ा दिया, गाय भैंसों को काले रंग का ये कपड़ा पहना दिया, ये ड्रेस है। कभी आपने घोड़े को अपने ऊपर दोबारा फिर एक ऐसी स्ट्रेची किस्म की टांग पहने हुए नहीं देखा होगा, जैसे हम में से अक्सर सोफों पे फिर कोई कवर चढ़ा देते हैं ना कि गंदा ना हो, ऊपर कोई मैट्स हैं कोई ऐसी चीजें आ जाती हैं। बिल्कुल इसी तरह कपड़े का वो हिस्सा जो बिल्कुल आपकी पूरी बॉडी के वसफ को दिखाए वो ऐसे ही है जैसे एक खाल के ऊपर दूसरी खाल। और आज जिस स्टेज से आप और मैं गुजर रहे हैं, अभी देखिएगा मौसम गर्म होना शुरू हो गया, टाइट्स स्ट्रेट्स फुला कंधे गायब। कभी किसी दौर में लोग बाहर की दुनिया के साथ इन चीज़ों को सोचते थे, और अगर मैं बात ना करूं तो मेरा ख्याल है कि मुझे करनी चाहिए। हमारा सबसे ज़्यादा जिसको आप कल्चरल फंक्शनल और सबसे मॉडर्न ड्रेस कहते थे ना, आज से 22 25 30 साल पीछे वो ब्राइडल ड्रेस था। दुल्हन क्या होती थी? एक पोटली, लिपटी लिपटाई शर्माई। आप सच बताएं, आप अपनी शादियां सोचें, पांव के नाखूनों से लेकर सर तक दुल्हन का कुछ दिखता था? उसका दुपट्टा इतना भारी, किरण लगा हुआ, फिर मुंह पे उसका घूंघट, पूरी फुल स्लीव्स, अगर गरारे भी लड़कियों ने पहने, लहंगे भी पहने, सभी कुछ पहना, पूरी दुल्हन छुपी होती थी। आज सिर्फ मेरी इस बात के बाद अगर आप 2-3 कोई लफ्ज लिखे ना कि ब्राइडल ड्रेसेस क्या है, आज की दुल्हन जो कपड़े पहनती है, आप सिर्फ उसको एक दूर की नजर देखें। मैं कह सकती हूं कि आज से 25 साल पीछे इंडियन फिल्मों में जो एक दो गाना होता था ना, फिल्म आते थे जरा लोग हमारी फिल्में देखें, और जो वो ड्रेस दुल्हन ने या वो क्या कहते हैं हीरोइन ने पहनना होता था या गाने वाले ने, वो आज की हमारी दुल्हन का ड्रेस है। सबसे ज्यादा लोग उसी दुल्हन को देखते हैं, सबसे ज्यादा कबाखते उस दिन होती हैं। आज हमारे एक एक ड्रेस और खास तौर पे शादी के ड्रेस कोड में आप देखिए कि हया की कमी आ गई, और फिर उसको जैसे कोई देखता है। अभी हमने थोड़ी देर पहले एक बात की है कहीं, तो मैंने पढ़ के एक तहरीर सुनाई थी जो मुझे भी किसी साथी ने दी थी, कि एक शादी में एक दुल्हन सर से पांव तक 16 नहीं, पहले होते थे 16 सिंगार, और आपको पता ही होगा 16 सिंगार क्या है। वो पहले 16 सिंगार क्या होते थे? सुरमा, साक मलना, दंदासा, और कोई उपटन मल दिया, कोई सुर्खी, कोई पाउडर, ये 16 सिंगार थे। अब मेरा हाल 116 होंगे कम से कम, 1016। आपका इल्म मेरे से ज्यादा है, मैं मानती हूँ। दुल्हन तैयार करनी है फुल ब्राइड के काशी भाई, मुझे किसी ने ऐसी बातें आपस में लोग करते हैं ना, मैं सुनती रहती हूँ, मुझे बड़ा फायदा होता है उन चीजों से। तो किसी दुल्हन की तैयारी की बातें हो रही थी, उसने कहा अच्छा ब्राइडल मेकअप कितने का है कि पता करें कितने का, तो उसने कहा अच्छा आपको फुल ब्राइड बनानी है कि हाफ का, फुल और हाफ क्या होती है, यानी आपको सिर्फ उस एक घंटे का मेकअप और बाल कराने हैं, या फिर पैडी की और मैनी की और फलाना की, और फर्क है। मेरा ख्याल है कि एक गरीब आपके इस मुल्क के ड्राइवर अच्छे घर के, मैं आम की बात नहीं कर रहा, मैंने फिगर रखा हुआ है 20 से 25 हज़ार का, हमारे इस मुल्क में एवरेज ड्राइवर की पे 20,000 है, वो बहुत अच्छे घर में रख भी लेंगे तो 25 होगा, और 15,000 रुपये तो बड़े ड्राइवर मिलते हैं, और छोटे शहरों में 10 से 12 हज़ार में भी ड्राइवर माली मिल जाता है। सवाल लिखिए कि आप एक बच्ची को दुल्हन बनाने के नाम पे, यानी उस फिगर में लेके आते हैं जिसमें कम से कम 3 महीने की तनख्वाह है। यानी जो बात कर रही थी सिस्टर, उन्होंने बताया कि ये मिनिमम रेट है जो कि हम उससे करवा सके, और उसमें कोई अलीले तलीले नहीं, सिर्फ एक मेकअप। और मेकअप आज क्या करते हैं, आज के दौर का जो ट्रेंड है, मुझे पता है उसमें मेकअप कराने की जरूरत है? लाइट मेकअप, स्किन लड़कियों को खुद ही अपनी ज्यादा अच्छी बनानी आती है। यानी पहले चले कोई दुल्हन बनती थी, दूर से दिखती थी ना, कोई सुरख, कोई पीला, कोई मैरून, कोई रंग, कोई सजी हुई एक दुल्हन लगती है। अब तो बिल्कुल स्पॉट चेहरा होता है, चूंकि जी चल नहीं रहा। मुझे तो इस लफ्ज से बहुत ही चिढ़ आती है, आजकल ये नहीं चल रहा, आजकल वो नहीं चल रहा। भाई आपको सज रहा है ये, आपको ये अच्छा लग रहा है, आप दूसरों के लिए पहनते हैं, दूसरों के लिए करते हैं। किस्सा मुख्तसर यह है कि पानी की तरह पैसा बहता है, लेकिन उसमें से हया के तकाजे पूरे नहीं होते। शादियों में मेकअप हमेशा हुआ, आज भी होता है, पहले भी होता था, दुल्हन का होता था। मुझे नहीं याद कि कभी किसी की दुल्हन की बहन का भी हुआ हो, तसव्वुर था। आज एक शादी का मौका आप ले आइए, ये इतनी मर्दों की दिमाग पे सवार क्या चीज़ हुई होती है आपको, तो लेट क्यों होते हैं? मेहमान आकर बैठे हैं, घर वाले कोई नहीं है, दुल्हन किधर है, उसकी अम्मा किधर है, कि दुल्हा की अम्मा किधर है? आज ऐसे लगता है कि कुछ बुत पूछने की कोशिशें हैं, और वो सारा कुछ भी ठीक है, कोई मैं किसी पे तनकीद नहीं कर रही, रोज मेकअप कराएं, रोज पार्लर पे जाएं, लेकिन जब फिर वो नुमाइश और हुसन की ज़िबाइश होती है, तो क्या ये एक नई नस्ल के आने की तैयारी है? दिन ब दिन जो चीज मुझे महसूस हो रही है, स्पिरिचुअलिटी खत्म हो रही है। पहले लोग दुआएं कराते थे, अब वो दुआएं भी कराते हुए लोग बिल्कुल नहीं समझते। कभी आपको सोशल मीडिया पे कुछ चमकती तस्वीरें, कोई स्टार्स और कुछ इस तरह की चीजें जो दिखती थी, अब हर बंदा जो है वो स्टार बनने की कोशिशों में। वजह क्या है? आज अगर हम इस चीज को सामने थोड़ा सा रखकर देखें, तो सबसे तो पहली बात यह है कि हमारे पास वक्त ही बहुत है, मसरूफ कम नहीं है, हमारी जिंदगी का कोई बड़ा गोल नहीं है। मुझे जिस चीज से बहुत ज्यादा तकलीफ होती है, हमारे पास हर चीज की वैल्यू है। अभी भी हम सुन रहे थे ना, 1,000 रुपये आप किसी पे लगा दें, कोई आया और आपने चाय के साथ 2 चीजें मंगाई, 1,000 रुपये लग जाता है। किसी के बच्चे के पैदा होने पर आपने 2,000 रुपये भी दे दिए, याद रखते हम। लेकिन जो चीज हम याद नहीं रखते ना, वो हम ये नहीं याद रखते कि हमने अपना वक्त कितना दिया एक एक चीज पे। आप देखिए कि दर्जी की दुकान, दर्जी के फेरे, कभी ऐसे हुए थे कि रोज आपको दर्जी पे जाना पड़े? सच बताइए ना, दर्जी, बुटीक, बुटीक नहीं भी थे, चलो कुछ भी नाम था, थे, लेकिन ये ऑब्सेशन तो नहीं था। ऑब्सेशन है इस वक्त कपड़ों की दुकानों पे, आपको ऐसे लगता है जब खास तौर पे सेल का साइन बार लग जाए कि इनके घरों में गरीबों के कुछ है ही नहीं है। हमारी औरत के पास वक्त बहुत है। आज भी सुबह से लेके अभी तक आपने और मैंने क्या किया? 4-4 मसकियां हमारे हाथ में, माशाल्लाह अल्लाह और भी असुदगी दे, मशीनें हमारे घरों में, लेकिन टाइम नहीं है हमारे पास। कुरान क्लास में आने का टाइम नहीं है, पढ़ने का टाइम नहीं है, पढ़ाने का टाइम, और सिर्फ दिमाग पे बोझ है, सिर्फ एक बोझ है, ये भी करना है, वो करना है। हर रोज का कोई ना कोई एक ऐसा चक्कर हमारे घर के बाहर जाने का हमारे पास मौजूद है। ये सब कुछ ठीक होता अगर इन सब के अंदर हम हया के तकाजे पूरे करते। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का दौर था, एक रिवायत है, सही बुखारी की रिवायत नंबर 24 है, सालिम नाम है जिनका, सालिम बिन अब्दुल्ला थे, अब्दुल्ला बिन उमर के बेटे थे। कहते हैं कि एक दफ़ा एक शख्स नबी सल्लम के पास से गुजरे, वो अंसारी थे, और वो दूसरा भाई उसको कह रहा है तुम इतनी शर्म क्यों करते हो? जैसे बाज लोग क्या पता सोचते हैं कि शर्म तो सिर्फ औरतों का काम है, ये क्या तुम औरतों की तरह शर्मा रहे हो, ये तुम अपनी मॉम के एप्रन के स्ट्रिंग क्यों बने बैठे हो? आपने कहा इस अंसारी से, इसको इसके हाल पर रहने दो, क्योंकि हया भी ईमान ही का एक हिस्सा है। क्या पता चला? अल हया क्या है? मिनल ईमान। ईमान की गवाही मिलती है इससे, जिसके अंदर ईमान होगा وہ حیا والا ہوگا. اور حیا کی حقیقت کیا ہے کہ انسان برائی کی نسبت اپنے نام کے ساتھ ہونے سے ڈرے. اصل میں اس پہ ہم نے ایک پورا لیکچر کیا ہوا ہے, پورا ایک پارا حیا پہ کیا ہوا ہے, الحمدللہ DQ 2010 جو تھا تزکیہ نفس کا, تو اس میں حیا کا ٹاپک بھی پورے ایک پارے کے اندر ہم نے اس کو سبمٹ کیا تھا. لیکن آپ صرف اتنا سمجھ لیجئے کہ حیا اچھی بھی ہوتی ہے اور حیا بری بھی ہوتی ہے. مثلا حرام کاموں کو کرنے میں آپ کو رکاوٹ ہو, میں یہ کام کروں, میں اسی جگہ پہ بیٹھوں, یعنی کچھ محفلیں ایسی ہوتی ہیں کہ وہاں ایک باعزت بندہ بیٹھنا اپنی بے عزتی سمجھتا ہے. میں آپ کو مثال دیتی ہوں کہ آپ سب اچھے گھروں سے تعلق رکھتی ہیں, ہو سکتا ہے آپ جا کر کسی مال میں شاپنگ کر لیں, انارکلی میں کر لیں, یہ کر. اگر آپ سے کوئی کہے کہ آپ ہفتہ اتوار بازار چلی جائیں, وہاں سڑک پہ ایک بچت بازار لگا ہے, تو کچھ لوگ ضرور سوچیں گے ہاں میں ادھر کیوں کروں, ایسے ہی کوئی دیکھے گا کیا لگے گا, پتہ نہیں وہاں کی چیزیں اچھی بھی ہیں کہ نہیں ہیں. ہمیں سب سٹینڈرڈ جگہ پہ جانا, وہاں سے شاپنگ کرنا اپنے مزاج اور اپنے سٹینڈرڈ کے خلاف لگتا ہے. بالکل اسی طرح سے یاد رکھیے گا, ایمان جتنا بڑھتا جائے گا, تقویٰ جتنا بڑھتا جائے گا, آپ ایسی محفلوں میں بیٹھنے کو اپنی انسلٹ محسوس کریں گے, اپنی بے عزتی محسوس کریں گے. اور حیا کا تعلق صرف کپڑوں سے نہیں ہے. آج یعنی میرے پاس کم سے کم 5-6 گواہیاں موجود ہیں میرے پاس, مسلمان لڑکا بھی مسلم, لڑکی بھی مسلم, لڑکی والے بھی خاندانی, لڑکے والے بھی خاندانی, لڑکی والے بھی پڑھے لکھے, جس کو مہذب سوشلائزڈ آپ کہہ سکتے ہیں, لڑکی والے بھی. لیکن جو وہ شادی میں حرکتیں کر رہے ہیں, بلیو می وی کینٹ ایکسپلین اٹ ہیئر. کسی انڈین فلم کا سب سے ولگر ترین سین ایک کس ہوتی تھی, جو انہوں نے ڈالنی ہی ہوتی تھی اپنی فلم کو پروموٹ کرنے کے لیے. میری اس بات کو سنتے وقت بھی آپ میں سے کچھ لوگوں کے ہاتھ ٹھنڈے ہو جائیں گے. آج ہم مسلمانوں کی شادیوں میں ہیپی آور بھی آ گئے. اگر آپ کو نہیں پتا تو ان سے پوچھ لیجئے گا, مجھے پتا ان کو پتا ہوگا. آج سے کوئی 20-22-25 سال پیچھے کا یہ کانسیپٹ تھا کہ گورے نان مسلم اپنی شادی میں سے کچھ وقت اس کو ہیپی آور کہتے ہیں, اس میں جو جس کا جو دل کرتا کر لو. یہ آج مسلم ویڈنگ میں ہیپی آور آ گیا. ہیپی آور کیا, ہمارے تو آورز کے آورز ہیپی گزرتے ہیں. برائڈل کس کبھی آپ نے نام سنا تھا؟ یہ آپ کے مسلمان بھائی بہنوں اور بچے بچیوں کی شادیوں کا حصہ ہے, ویڈیوز بن رہی ہیں. اور میں نے یہ بات کہی ہے تو حیا کے ساتھ بتا رہی ہوں کہ مجھے لیڈی ڈیانا اور چارلس کی شادی کا کوئی سین میرے بیک آف دی مائنڈ میں آ گیا ہے کہ جب کبھی ان کی شادی کا کوئی ایسا منظر دیکھا سنا تو اس میں گورے آج بھی اسی طریقے سے اپنی شادی کو اناؤنس کرتے ہیں. یہ آج آپ کی اس مسلم ویڈنگ کا حصہ ہے. تیسری چیز, دلہا اور دلہن کا مل کر ڈانس کرنا. لڑکی اور لڑکا ساروں کے بیچ میں پنڈال میں ہاتھ پکڑ کے ڈانس کرتا ہے. میں جو بات کہہ رہی ہوں میں غلطی سے نہیں کہہ رہی, یا میں ایگزیجریٹ نہیں کہہ رہی. مجھے 2-2.5 سال ہوئے ہیں, یہ کرونا کے دنوں میں مجھے ایک سسٹر خود کسی شادی کا حصہ تھی, اور یہاں کی بات نہیں ہے میں نام نہیں لیتی, لیکن شنگن کے ملکوں میں سے ایک ملک ہے, والا ہی اگر انہوں نے مجھے پہلے نہ بتایا ہوتا اور وہ ان کا اپنا ایکسپیرینس نہ ہوتا اور میں نے غلطی سے اس ویڈیو کو کھولا نہ ہوتا, تو میں کہہ سکتی تھی کہ آج سے 20-22 سال پیچھے کسی انڈین فلم کا کوئی ولگر سین ہے. لیکن وہ مسلمانوں کی شادی تھی, ڈانسنگ ڈیک بنا ہوا ہے اور اس پہ سارے ناچ رہے, اور جو کپڑے پہنے ہوئے سب نے ایک جیسے, وہ وہی تھے جو آج سے 20-25 سال انڈین فلم میں کسی ولگر گانے کی ساری گانے والیوں نے پہنے ہوتے تھے. یہ کیا رہا ہے, یہ مسلم شادی ہے. آج دلہا دلہن کا جو فوٹو سیشن ہے شادیوں میں, کیا کبھی آپ اس کا تصور بھی کر سکتے تھے؟ اور آپ کے پیسوں میں سے پیسے جا رہے ہیں, ابھی آپ کے بیٹے کے پاس تو کمائی کوئی نہیں ہے, پیسے ابا کے اور جائیداد کوئی دادا کی ہونی ہے. بیچ بیچ کے آج آپ 20-20 لاکھ روپے کا صرف ایک بل دیتے ہیں, کہیں فوٹو سیشن ہے تو کہیں کچھ ہے. یہ فلاور سیٹنگ, اور یہ فلاں فلاور گرلز کون ہے, اور یہ ہم نے تو وہ پرانے دور کی رسمیں سنی ہوئی نا انڈین فلموں میں, گھٹنے پہ بٹھانا, دیور کا جوتا چرانا اور فلانا فلانا, یا پرانے ہو گئے. लोगों ने हर मुल्क से वो चीजें पकड़ी और हया नहीं आती। आप देखिए कि हराम कामों में हया करना वाजिब है, मकरूहात में भी हया को मद्देनजर रखने की जरूरत है। और अल्लाह के नबी ने फरमाया था कि हया हमेशा खैर ही लाती है। पहले दौर में किसी का बड़ा ही बाहया होना दिखाते थे, कैसे, इंडियन फिल्मों में या पाकिस्तानी फिल्मों में, बेवकूफों की तरह उछलती कूदती लड़की दुपट्टा मुंह में लेके घूमती घामती, बड़ी बेवकूफ सी लड़की दिखाते थे जी, ये हया। यानी हमने हया भी फिल्मों से सीखी है। हालांकि एक मुसलमान औरत बहुत बाहया भी होती है और बहुत ज्यादा कॉन्फिडेंट भी होती है। आज बोल्डनेस के नाम पे बच्ची को स्कूल कॉलेज यूनिवर्सिटी पढ़ना है, पढ़ रही है। मैं कहती हूँ कि वो हजारों दाग हैं सीने में, अभी तो आप शादी के मौजू पे पहुंचे हैं, और अगर आप आज के सिर्फ कॉलेज और यूनिवर्सिटी का बाहर का सिर्फ लॉन्च कह लीजिए या उनके जो लॉन्स हैं उनको देख लीजिए, हर इम्पोर्टेड फूड की फ्रेंचाइज आज किधर खुल रही है, द बेस्ट स्पॉट। नाम मुझे उनके लेने की तो जरूरत ही नहीं है, आपको मेरे से ज्यादा पता है, वो आपके कॉलेजेस और यूनिवर्सिटीज के बाहर खुल रही हैं। मैं किसी यूनिवर्सिटी में थी और उसके बाद जब हम बाहर निकले तो कुछ चीज़ें ऐसे थी, तो मेरे साथ जो थी उसने कहा कि उस्तादा ये डेटिंग सेंटर है आजकल हमारे मुसलमानों के, उनके चलते ही उधर हैं, क्योंकि शादी से पहले ही तो लड़कों ने जाके लड़कियों को खिलाने इतने महंगे बर्गर, 1,000 रुपए का बर्गर मियाँ तो नहीं खिला सकता ना हर रोज या हफ्ते में एक दिन। यानी आप जरा सोचे तो सही कि हम किधर जा रहे हैं। ये दुनिया जिसमें आज आप है, 23 है, आज 18 फरवरी है, आप इसको जरा सा 5 साल आगे फास्ट फॉरवर्ड कीजिए। मैं अक्सर सोचती भी हूँ, बैठती हूँ, जो बच्ची मेरे सामने 3 साल की अजीब से कपड़े पहन के फिर रही होती है, मैं सोचती हूँ 5 साल बाद जब ये 8 साल की बच्ची होगी तो ये कैसी लगेगी, 10 साल बाद ये कैसी होगी। आज का बाप इतना बेबस है, उसको नहीं समझ आ रहा कि मेरी बेटी क्या पहने फिरी। यकीन करें ये दुपट्टा सर से तो एक दूर की बात है, गले से लपेट लपेट के हिल जाता था तो हम अपने बाप के सामने नहीं बैठ सकते थे। नाना दादा तो हमने भी नहीं देखे, हमारे नाना के बारे में मशहूर था कि गली में से उनको आता देखकर तो औरतें अपने दुपट्टे सीधे कर लेती थी। यानी हमारे बुजुर्गों की एक इज्जत थी, हमारे बुजुर्गों को ये हक हासिल था कि शादी, चलो जी कुड़ी कढ़ो, रुख्सती का वक्त आ गया, दुल्हन तैयार हुई है कि नहीं हुई, उसने सही कपड़े पहने हैं कि नहीं पहने, ले जाते थे जी रुख्सती कर दो। आप सबकी भी ऐसी हुई होंगी रुख्सती, आधों की कम अज कम। आज के अब्बा जान की इजाजत जरूरत है कि लड़की को मेकअप रूम से या पार्लर से निकाल कर भेज दें, उन्हें कहना अब्बा जी को भेजो मस्जिद। आज अब्बा जियों की इज्जत ही कोई नहीं है। शादी के वक्त में हमारे सबसे बड़े अलार्म क्लॉक और हमारे सबसे बड़े, जिसको आप कह सकते हैं मैनेजर्स, हमारे बुजुर्ग होते थे। जब तक बुजुर्ग थे, आप नोट कीजिए पीछे जाकर, हमारी शादियों में कई चीजें डिसिप्लिन थी। वीडियो वाले को थप्पड़ मार के बुजुर्ग भगा सकते थे। आज के अब्बा जी भी बेकार, अब्बा जी के बच्चे भी बेकार, किसी को पचवाई नहीं, औरतें मेकअप पे गई हुई हैं, मर्द उधर गए हुए हैं। यदि हम सब नमाजों पे नमाजें जाया कर रहे हैं, खाने में खाना जाया करें, इंशाल्लाह जिंदगी रही, अब तो रमजान के प्रोग्राम शुरू हो ही रहे हैं, एक सेमिनार हमने रखना है इंशाल्लाह। और मेरा तो ख्याल है सबसे बेस्ट उसका वेन्यू आपका लाहौर है, जो पहले भी आप अपनी खूबियां बयान कर रहे थे। माजरत के साथ मैं खुद भी लाहौर में बैठी हूँ, लेकिन हम पंजाब के लोग, मेरा गुमान है जितना इसराफ और जितना ये शादियों के मौकों पे जो हम गुनाहगार हो रहे हैं इस वक्त, उसकी वजह से आज हमारे घर नहीं बस रहे। एक शादी से क्या बंदा होके आता है, वो दर्द है के सिवा होता है। पूरा प्लान किया हुआ है कि 2 दिन कोई जगह लेकर पूरा शादी के एक से लेके जेड तक के उसके अदब अदाब और आज के प्रॉब्लम, और हर बंदा इस वक्त परेशान है। हर हफ्ते शादी है और आपको कम से कम अपनी नाक रखने या सर रखने के लिए एक दफा तो जाना है, 5,000 का जाने आने का पेट्रोल लगाना है, वहां जाकर आपको 5 से 10 हजार भी देने, फिर जो पहन के जा रहे हैं लोगों ने वो भी पूछना किधर, आप 50-60 हजार रुपये हाथ में रखें तो आप एक शादी खाने जाए। यहां तक जान फंसी हुई है। ये तो वो है जिन्होंने, मेरे आप जैसे ने कभी कभार जाना है, जिन बेचारों ने शादियां करनी है, आज के मर्दों को हार्ट अटैक होते हैं तो हो, ब्रेन हैमरेज होता है तो हो, हम औरतों को परवाह नहीं है। ये माशरा इतना जुल्म पे इस वक्त आ गया है, मैं कहती हूँ इस वक्त सबसे ज्यादा मजलूम मर्द है जो अपने भरम लेकर बैठे हुए और जिनकी जान को रोग लगे पड़े हैं, लेकिन सिर्फ हमारे काम। एक औरत का जोड़ा जो एक वो किसी आम फंक्शनल सूट में पहन के जाती है, वो 50,000 से आगे पीछे ही है। कुछ बड़ा भी काम कर लेगी तो उससे कोई 10,000 कम होगा, और ज्यादा की तो कोई हद नहीं। और वो कितनी दफा पहनने, और फिर उसके साथ आपको और लीले तलीले कितने चाहिए। मैं ये नहीं कह रही कि ये जायज़ है, मैं इस पे इस्लामाबाद में एक लेक्चर हम करके आए हैं, उसका नाम क्या था, अगर आपने ये मौजू सुनना है तो सुनिएगा, अभी मुझे याद आ जाएगा। उसमें मैंने बड़ा डिटेल से सबको बताया था, करें क्या तरीके बताए हैं। अल्लाह के बंदो, जुल्म नहीं करें। ये इस मुल्क में इस वक्त हम मुसलमान, ये अपने हमारे मुल्क में जो जान लबों पे आई पड़ी है, ये ऊपर का खोखला आपका ढांचा, ये भी अब गिर जाना है किसी वक्त। मुल्क आपका डिफॉल्ट हो रहा है, आप खानदानी तौर पे डिफॉल्ट हैं, आपके मर्द आपकी जरूरियात ही नहीं पूरी कर पा रहे, लेकिन खर्चे पानी हमारे कम नहीं हो पा रहे, ऊपर से सिर भीग गए। वजह क्या है, हम फारिग कौम है, हमारे पास कोई बहुत बड़ी चीज नहीं है। हम अपनी जिंदगियों को इतनी चीजों में डाल चुके हैं कि हर जगह हमारा होना नागजीर है। आप फील करेंगे कि जब अल्लाह का खौफ बंदे के ऊपर आता है ना, तो उसको कई चीज़ों से लगाम पड़ जाती है। हमारे असलाफ कहा करते थे कि अल्लाह का खौफ पूरे तौर पर हो कि तुम्हारे ऊपर अपनी कुदरत पर वो कामिल है। आज अगर तुम कुछ भी करते हो तो मत सोचो कि तुम सब कुछ वो कर लोगे जो तुम चाहते हो। अल्लाह ताला की ताकत बहुत बड़ी है, जब चाहे वो पकड़ ले, जहाँ चाहे पकड़ ले। नहनु अक़रबु इलैहि मिन हब्लिल वरीद। तो इंसान के दिल में सबसे पहले तो अल्लाह से शर्म होनी चाहिए।